यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारी सहित 21 जना र 2 कम्पनी विरूद्ध मुद्दा दायर। आन्तरिक कारणले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको नेपाली कंग्रेसको प्रारम्भिक निष्कर्ष। सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन इतिहासमा नै गुणस्तरीय निर्वाचनको मानक स्थापित भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। र 48 घण्टाभित्र स्ट्रेट अफ हर्मुज मार्ग खुल्ला नगरे इरानको ऊर्जा केन्द्रहरूमा भीषण आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण आयोजनामा परामर्शदाता नियुक्त गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारी सहित 21 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी सहित 21 जना, चिनिया ठेकेदार कम्पनी र परामर्शदाता उप सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। आयोगले तत्कालीन सचिव अधिकारी र पूर्व महानिर्देशक राजन पोखरेल तथा प्रदीप अधिकारीसँग जनही 46 करोड़ 15 लाख र पूर्व महानिर्देशक संजीव गौतम र महेन्द्र सिंह रावलसँग 8 करोड़ 95 लाख भन्दा बढ़ी बिगो माग दावी गरी मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली कंग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठककै बीचमा संचारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारण देखिएको बताउनुभयो। नेपाली कंग्रेसले 5 भोटदेखि 3000 मतान्तरले हारेको 21 क्षेत्र रहेको उल्लेख गर्दै प्रवक्ता चालिसेले 3 देखि 5000 मतान्तर रहेको क्षेत्रमा पनि अन्तर्घातसँगै चुनावी क्याम्पियन चलाउने प्रक्रियामा त्रुटि भयो कि भन्ने प्रारम्भिक निष्कर्ष रहेको बताउनुभयो। क्रियाशील सदस्यको संख्या बढ़दै जाँदा मत भने घट्दै गएकाले निर्वाचनको परिणामलाई तथ्यमा आधारित भएर विश्लेषण गर्ने पार्टीले जनाएको छ। चुनावी नतिजाबारे पार्टीमा प्रस्तुत भएका प्रतिवेदन र जिल्लाबाट आएका रिपोर्टलाई एकै ठाउँमा राखेर सूक्ष्म अध्ययनपछि निष्कर्ष निकाल्ने र आगामी दिनमा कंग्रेस पुनः सुदृढ हुँदै अघि बढ़ने पनि प्रवक्ता चालिसेले बताउनुभयो। प्रतिनिधि सभा निर्वाचनको परिणाम आइसकेपछि दलहरूले आफ्नो संसदीय दलको नेता चयन गर्ने तयारी पनि अघि बढ़ाएका छन्। प्रतिनिधि सभामा झण्डै 2/3 सदस्य जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नेतृत्वमा सम्भवत चैत 13 गते नै सरकार गठन गर्ने तयारीलाई तीव्रता दिएको छ। नयाँ प्रधानमन्त्री चयन हुनु अगावै दलहरूले आफ्ना संसदीय दलका नेता चयन गर्नेछन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई चैत 12 गते शपथ खुवाउने सूचना जारी गरेर तयारी पूरा गरेको छ भने प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन। निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुनु अघि नै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 6 वटा दलले संसदीय दलको नेता चयन गरिसक्नेछन्। यद्यपि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो संसदीय दलको नेतामा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र बहादुर साईलाई चयन गरिसकेको छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको शपथ भएकै दिन बैठक बसेर सर्वसम्मतिले दलको नेता चयन गर्ने गरी तयारी गरेको छ। निर्वाचनमा जाँदा नै रासोपाले प्रधानमन्त्रीका रूपमा अघि सारेको झापा क्षेत्र नम्बर 5 विजयी बालेन्द्र शाहलाई सहमतिमै दलको नेता चयन गरिने रासोपाले जनाएको छ। पार्टी उपसभापति डीपी अर्याल संसदीय दलको नेता चयनका विषयमा औपचारिक रूपमा बैठक बसेर छलफल गर्न चाहिँ बाँकी रहेको बताउनुहुन्छ। संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ। कांग्रेसले बैठक सकेर सबै सांसदहरूसँग छलफल गरी संसदीय दलको नेता चुन्ने तयारी गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले चुनौतीपूर्ण अवस्थामा वृहत छलफल गरेर संसदीय दलको नेता चयन गर्ने जानकारी दिनुहुन्छ कांग्रेस नेता एवं सांसद अर्जुन नरसिंह केसी।
केन्द्रीय कार्य समितिको बैठक निरन्तर चलिरहेछ। अहिले जुन खालको अप्ठ्यारो चुनौतीपूर्ण परिस्थिति छ, वाद विवाद विभाजन भन्दा सहमतिपूर्ण एउटा निष्कर्षमा पुग्नु पार्टीको निम्ति नै आवश्यकता छ भने संसदभित्रको आफ्नै जटिलतालाई कसरी संयोजन गरेर जान सक्छ, त्यही दिनमै पार्टी सभापति संसदीय दलका सबै सदस्यहरू बसेर हामी एउटा निष्कर्षमा पुग्छौ।
प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहनुभएका कारण संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल नै हुन सकेको छैन। एमाले नेता गुरु बरालले अध्यक्ष ओलीको पिताको 13 काम सकिएपछि सरसल्लाह गरेर संसदीय दलको नेतृत्व कसले गर्ने भनेर टुङ्गो लगाइने जानकारी दिनुभयो। त्यस्तै संसदको चौथो ठूलो दल नेपाली कम्युनिष्ट पार्टीले पार्टीका संयोजक समेत रहनुभएका सांसद पुष्पकमल दाहाल प्रचण्डलाई नै संसदीय दलको नेता चयन गर्ने जनाएको छ। प्रचण्डले चाहँदासम्म उहाँ नै दलको पनि नेता हुने नेकपाका नेताहरूले सार्वजनिक रूपमै बताइसक्नु भएको छ। निर्वाचन अघि दल खोलेर प्रत्यक्ष र समानुपातिकमा गरी प्रतिनिधि सभामा 7 स्थान प्राप्त गरेको श्रम संस्कृति पार्टीले अध्यक्ष एवं सांसद हर्क साङपाङलाई नै संसदीय दलको नेता चुन्ने गरी छलफल गरिरहेको जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनबाट 6 राजनीतिक दल राष्ट्रिय दलको रूपमा आएका छन्। प्रतिनिधि सभामा 182 सीट सहित रासोपा सबैभन्दा ठूलो दलको रूपमा आएको छ। कांग्रेस 38 सीट सहित दोस्रो, 25 सीट सहित एमाले तेस्रो र 17 सीट सहित नेपाली कम्युनिष्ट पार्टी चौथो दलको रूपमा रहेका छन्। श्रम संस्कृति पार्टी 7 सीट सहित 5 दलको रूपमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी 5 सीट सहित 6 दलको रूपमा आएको छ। त्यसै गरी संसदमा 1 स्वतन्त्र सांसद निर्वाचित भएर आउनु भएको छ। संसदीय दलको नेता चुनिन्नका लागि सम्बन्धित दलका निर्वाचित सांसदहरू बीच मतदान वा सर्वसम्मति हुनुपर्नेछ। संसदमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलको नेता चयन गर्ने अभ्यास छ, जसले सदनमा आफ्नो पार्टीको आधिकारिक धारणा राख्ने र महत्वपूर्ण छलफलमा भाग लिने गर्नेछन्। संसदमा पेश हुने विधेयकहरूमा पार्टीको अडानबारे अन्तिम निर्णय दलको नेताले गर्ने अभ्यास छ। त्यसै गरी यदि दल सरकारमा छ भने सरकारका नीति तथा कार्यक्रमलाई संसदबाट पारित गराउन मुख्य भूमिका खेल्नेदेखि सरकारका काम कार्यवाहीको निगरानी गर्ने काम दलको नेताको हुने गर्दछ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनले नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित गरेको बताउनु भएको छ। निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा आज बालुवाटारमा आयोजित चियापानमा प्रधानमन्त्री कार्कीले अनेकौं चुनौतीको सामना गरेर निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने क्षमता आयोगको नेतृत्वमा देखिएको भन्दै प्रशंसा गर्नुभयो। गुणस्तरीय निर्वाचनको मानक स्थापना गर्न सम्भव भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सफल निर्वाचन दिगो लोकतन्त्रका लागि पनि ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनु भएको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो।
यो निर्वाचन पहिलाको भन्दा धेरै राम्रो निर्वाचन भयो। निर्वाचन सुशासनको हिसाबले अहिलेसम्मकै सबभन्दा राम्रो निर्वाचन भएको कुरा हामीले महसुस गर्यौं र प्रधानमन्त्रीज्यूले अहिलेको प्रमुख निर्वाचन आयुक्त र मान्य आयुक्तज्यूहरू लगायत निर्वाचन आयोगको समग्र टीमलाई धेरै आभार प्रकट गर्नु भएको छ र यो इतिहासमा सुनौलो अक्षरले नाम लेखिनेछ। उहाँहरूले गरेको काम लाई चाहिँ इतिहासले धेरै उच्च मूल्याङ्कन गर्नेछ भन्ने कुरा उहाँले चाहिँ त्यो सन्देश दिनुभएको छ।
त्यस अवसरमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एक प्रति प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो। जिल्ला प्रशासन कार्यालय कपिल वस्तुले आज पनि महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। कपिल वस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो। उहाँले निषेधाज्ञा लागू गरिएका क्षेत्रमा भेला हुन सभा जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको जानकारी दिनुभयो। प्रमुख जिल्लाधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कार्यवाही समेत गरिने बताउनुभयो। कपिल वस्तुको महाराजगंज नगरपालिका दुई बर्गधामा दुई समुदायबीच भएको विवादका कारण निषेधाज्ञा आदेश जारी गरिएको हो। जिल्लाको महाराजगंज बर्गधामा भएको घटनामा 23 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेहरूको भैरहवा भरतपुर र बहादुरगंज अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा 9 जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो। यसैबीच प्रशासनले आज अपील जारी गर्दै जिल्लामा शान्ति सुरक्षा र सद्भाव कायम राख्न प्रशासन प्रतिबद्ध रहेकोले राजनैतिक दल जनप्रतिनिधि नागरिक समाज संघ संस्था संचार क्षेत्र लगायत सबै पक्षलाई शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा जिम्मेवार भूमिका निर्वाह गर्न र अनावश्यक भीड़भाड़ नगरी सहयोग गरिदिन आग्रह गरेको छ। शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ। एयर क्वालिटी इण्डेक्स एक्यूआईको तथ्याङ्क विश्लेषण गर्दा 7 दिन अघि मात्र वायु प्रदूषण 178 एक्यूआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरको सूचीमा थियो। आज भने वायु प्रदूषण घटेर 60 एक्यूआईमा झरेको छ। यो सँगै काठमाडौँ विश्वका प्रदूषित शहरको सूचीमा 67 स्थानमा छ। एक्यूआई मापदण्ड अनुसार 0-50 राम्रो मानिन्छ भने 51-100 सचेत रहनुपर्ने श्रेणीमा पर्छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले शुक्रबार र शनिबार हावाहुरी सहित परेको वर्षाका कारण वायु प्रदूषण घटेको बताउनुभयो। अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ। विभागले आज सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका 13 जिल्लाका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था उल्लेख गरेको छ। सो निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सी मार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्ने सम्बन्धी सेवालाई अनलाइन प्रणाली अवलम्बन गरी झन्झट रहित छिटो छरितो र सेवाग्राही मैत्री बनाइएको जनाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था अस्पतालको सर्वेक्षण गर्ने भएको छ। देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गृहस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न लागि तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो। आगामी वैशाखदेखि असार मशान्तसम्म तथ्याङ्क संकलन गरिने उहाँले जानकारी दिनुभयो। कार्यालयले प्रत्येक 10-10 वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने भने तापनि केही वर्ष ढिलाइ भएको कार्यालयले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको 100 दिने प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ। मन्त्री श्रेष्ठले 100 दिनको अवधिमा नीतिगत संरचनागत तथा सेवा प्रवाह सुधारका महत्वपूर्ण प्रयास शुरू भएको जानकारी दिनुभयो। नीतिगत सुधार र संस्थागत सुदृढीकरण सार्वजनिक सेवा प्रवाह र लक्षित उपलब्धि अन्तर्राष्ट्रिय कार्यालयमा सहभागिता कूटनीतिक भेटघाट निर्वाचन केन्द्रित समन्वय तथा सहभागिता अभिवृद्धि सेवा सहायता सामग्री वितरण अनुगमन तथा मूल्यांकन तथ्याङ्क प्रणाली सुदृढीकरण लगायतका उपलब्धि हासिल भएको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो। रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएसँगै गम्भीर घाइतेदेखि सुत्केरी महिलाको समेत उपचार सेवा प्रभावित भएको छ। रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएको र अहिले कुनै पनि समूहको रगत केन्द्रमा संचित नरहेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताउनुभयो। उहाँले रगतको अभावसँगै अहिले वीरगंजका अस्पतालमा बिरामीहरूको चाप पनि बढ़ेको बताउनुभयो। दैनिक 150 भन्दा बढ़ी बिरामीका आफन्त विभिन्न अस्पतालबाट रगतको लागि आउने गरेको र अहिले सोधभर्नाबाट मात्र रगतको अभाव टार्दै आएको पाण्डेले बताउनुभयो। गर्मीयाम शुरू भएसँगै वन क्षेत्रमा लाग्न सक्ने डडेलो नियन्त्रणका लागि बाँकेमा अग्नि नियन्त्रण दस्ता निर्माण गरिएको छ। वन डडेलोबाट वन्यजन्तु विस्थापित हुनुका साथै जैविक विविधतामा समेत प्रभाव पार्ने भएकाले नियन्त्रणका लागि दस्ता तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
गर्मीयाम शुरू भएसँगै डिभिजन वन कार्यालय बाँकेले सामुदायिक वन क्षेत्रमा डडेलो नियन्त्रणका लागि 35 अग्नि नियन्त्रण दस्ता तयार गरी सक्रिय बनाउन थालेको छ। डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ अधिकृत सुशील सुवेदी,
डडेलो लाग्ने सिजन शुरू पनि भइसकेका छ, यसलाई नियन्त्रण गर्न हुन नदिनको लागि अहिले हामी एकदमै तयारीमा जुटेका छौँ। वन हेरालु र वन प्राविधिकहरूलाई आग लागि कसरी निभाउने, फायरलाइनहरू कसरी बनाउने, सो सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने, यो वर्ष डिभिजन वन कार्यालय बाँकेले वन डडेलो नियन्त्रणको लागि वाटर स्टोरेज ट्याङ्क बनाउँदैछ। अहिले चाहिँ समुदायहरूमा पनि अग्नि नियन्त्रणका सामग्रीहरूलाई वितरण गरेर वन डडेलोलाई एकदमै प्रभावकारी रूपमा नियन्त्रण गर्ने अभियानको रूपमा चाहिँ शुरू गरेका छौँ।
फागुनदेखि जेठसम्मको महिनालाई डडेलोको उच्च जोखिमको महिनाको रूपमा लिने गरिन्छ। अधिकांश वन डडेलोका घटना मानवीय क्रियाकलापले हुँदै आएका छन्। वन डडेलो नियन्त्रणका लागि 24 घण्टा पानी ट्याङ्की सहितको ट्र्याक्टर र डडेलो नियन्त्रण अग्नि दस्ता तयारी अवस्थामा रहेका छन्। चकलाबन बाँकेका वन हिरालु विवेक चौधरी,
खडेरीको बेलामा सावधान हुनुपर्छ, डर हुन्छ। 4 महिनाको लागि हामीलाई अग्नि हेराल दिनुहुन्छ प्लटमा, त्यसको लागि 2 जना हुन्छ, 2 जनाले लिभाउन सक्ने छ भने चाहिँ हामीले लिभाइहाल्छौँ, सकेन भनेपछि म्यासेज गर्छौँ, साथीहरूलाई बोलाउँछौँ, त्यति पनि सकेन भने चाहिँ अफिसमा खबर गर्छौँ, अफिसबाट पनि सरहरू आउनुहुन्छ, साधन आइसकेका छ, साधन पनि लिएर आउनुहुन्छ।
बाँकेमा 118 सामुदायिक वनहरू रहेका छन् भने शमशेरगंज सब डिभिजन वन कार्यालय अन्तर्गत सरकारद्वारा व्यवस्थित गरिएको चकला वनलाई डडेलोबाट सुरक्षित राख्नका लागि विशेष पहल थालिएको छ। शमशेरगंज सब डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्मा,
आगो लागिसकेपछि कसरी नियन्त्रण गर्ने, कसरी त्यसलाई निभाउने र हामीसँग रहेको 6,000 लिटर क्षमता भएको अग्नि नियन्त्रण गर्ने अग्नि वाहक त्यो साधन कसरी प्रयोग गर्ने, डडेलो लागिसकेपछि हामीहरूले स्थल वन जंगलहरूमा चाहिँ भेरालोहरूलाई पठाएर साधन पनि कसरी प्रयोग गर्ने भन्ने खालको चाहिँ अभ्यास हामीले गरिरहेको अवस्था हो।
लुम्बिनी प्रदेशका 12 जिल्लामा रहेका वन क्षेत्रहरू डडेलोको उच्च जोखिममा रहँदै आएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले 48 घण्टाभित्र स्ट्रेट अफ हर्मुज मार्ग नखुलाए उसका ऊर्जा केन्द्रहरूमा भीषण आक्रमण गर्ने चेतावनी दिनुभएको छ। खाड़ीबाट विश्वभरि तेल आपूर्तिको महत्वपूर्ण ढुवानी मार्गका रूपमा समुद्री मार्ग हर्मुज रहँदै आएको छ। इरानले पनि अमेरिकाले आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण गरे खाड़ी राष्ट्रमा रहेका अमेरिकी लगानीका ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने जवाफ दिएको छ। यसैबीच इरानले दक्षिणी इजरायलमा आणविक केन्द्र नजिकै गरेको क्षेप्यास्त्र आक्रमणमा 180 इजरायली घाइते भएका छन्। इरानले पश्चिम एसियाली राष्ट्रका अमेरिकी हितहरूमा आक्रमण गर्ने क्रम जारी नै राखेको छ। कतारमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार 7 मृत्यु भएको छ। हेलिकप्टरमा कतारका 4 सैनिक सहित 3 टर्किस नागरिक रहेका कतारको रक्षा मन्त्रालयले जनाएको छ। नियमित ड्यूटीमा रहेको सेनाको हेलिकप्टर प्राविधिक गड़बड़ीका कारण दुर्घटना भएको बताइएको छ। हेलिकप्टर दुर्घटना इरान युद्धसँग सम्बन्धित नरहेको पनि कतारले स्पष्ट पारेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुलुकले करिब 11 खर्बको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार त्यस अवधिमा कुल 14,40,36,22,00,000 कुल वैदेशिक व्यापार हुँदा देशले 10,98,13,82,00,000 बराबरको व्यापार घाटा बेहोरेको हो। पछिल्लो 8 महिनामा 12,89,25,00,000,00,000 आयात र 1,91,11,20,00,000 बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा आयात 12.54% र निर्यात 29.83% बढ़ेको छ। गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र 5,67,39,00,000,00 रहेको छ। यस अवधिसम्ममा भारतबाट 7,24,06,00,000,00 वस्तु आयात भएको छ भने 1,56,66,00,00,000 बराबरको वस्तु निर्यात भएको छ। त्यस्तै छिमेकी मुलुक चीनसँग 2,75,66,00,00,000 62,70,00,000 आयात र 98,33,00,000 निर्यात हुँदा 2,64,68,36,00,000 रूपियाँ बराबरको व्यापार घाटा भएको विभागले जनाएको छ। यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढ़ी भएको छ। नेपालले बढ़ी निर्यात गरेको वस्तुमा भटमासको तेल पहिलो स्थानमा रहेको छ। पाँचौं राष्ट्रिय लघु वित्त सदस्य सम्मेलन आइतबारदेखि काठमाडौँमा शुरू भएको छ। स्वावलम्बन विकास केन्द्रको संयोजनमा आयोजना गरिएको सम्मेलनमा लघु वित्त संस्थाका अध्यक्ष तथा संचालक, प्रमुख कार्यकारी अधिकृत, लघु वित्त कर्मी तथा सेवाग्राही सदस्य सहित 600 भन्दा बढ़ीको सहभागिता रहेको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले लघु वित्त क्षेत्रका उपलब्धि, समस्या तथा चुनौतीहरू बारे गम्भीर छलफल एवं समीक्षा गर्दै भावी रणनीति निर्धारण गर्ने अपेक्षा गरिएको छ। सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले नेपालको गरीबी न्यूनीकरणमा लघु वित्त क्षेत्रले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले दुर्गम क्षेत्रका कतिपय स्थानीय तहमा अझै पनि उच्च दरमा गरीबी कायम रहेकोले लघु वित्त संस्थाहरूले आफ्नो पहुँच ती क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघु वित्त संस्थाहरूले आफ्नो भूमिकालाई समय सापेक्ष रूपमा पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले लघु वित्त क्षेत्र मुलुकको वित्तीय प्रणालीमा अपरिहार्य रहेको बताउनुभयो। देशभर सञ्चालनमा रहेका 52 लघु वित्तीय संस्थाहरूले 5,000 भन्दा बढ़ी शाखा मार्फत 62,00,000 भन्दा बढ़ी नागरिकलाई सेवा प्रदान गर्दै आएका छन्। आइतबार नेपाली शेयर बजारको परिसूचकमा उच्च अंकको वृद्धि भएको छ। यस दिन बजारको परिसूचक नेप्से 54.51 अंकले बढ़ेको छ। यो वृद्धिसँगै बजार परिसूचक नेप्से 2,931 अंकमा पुगेको छ। आइतबारको वृद्धि करिब 8 महिना यताकै उच्च वृद्धि हो। अघिल्लो दिन बिहिबार 21,22,00,000,000 कारोबार भएको बजारमा आइतबार 23,59,00,000,000 कारोबार भएको छ। आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। यस दिन सुन तोलामा 7,500 रूपियाँले र चाँदी 355 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छाप भएको सुनको मूल्य प्रति तोला 2,82,000 र त्यति नै परिणामको चाँदी 4,540 रूपियाँ कायम भई कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री पीएम कप एक दिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई 71 रनले हरायो। जितका लागि 272 रनको लक्ष्य पछ्याएको बागमती 45.1 ओभरमा सबै विकेटको क्षतिमा 200 रनमा समेटिएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 271 रनको एकफल तयार पारेको हो। तल्लो मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। वेट आउट फिल्डका कारण 47 ओभरमा झारिएको खेलमा आर्मीले पुलिसलाई 22 रनको जित निकाल्यो। आर्मीले दिएको 244 रनको लक्ष्य पछ्याएको पुलिस 45.3 ओभरमा 221 रनमा अल आउट भयो। त्यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले 47 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। नेपाल र हङकङ बीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल स्थगित भएको छ। मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय खेलकुद परिषद राखेपछि रंगशाला र मैदानको स्वीकृति नदिएकाले खेल स्थगित गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नेपाल र हङकङ बीचको मैत्रीपूर्ण फुटबल आउँदो बिहिबार त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने तय भएको थियो। यसअघि पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै एन्फाले प्राविधिक कारण देखाउँदै शहीद स्मारक महिला लीग र पुरूष तर्फको राष्ट्रिय लीग अनिश्चितका लागि स्थगित गरेको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22.8 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। काठमाडौँको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 8.4 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। पोखराको अधिकतम 22.5 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 11.5 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। दिपालको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 14.2 डिग्री सेल्सियस, वर्षा 1.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारी सहित 21 जना र 2 कम्पनी विरूद्ध मुद्दा दायर। आन्तरिक कारणले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको नेपाली कंग्रेसको प्रारम्भिक निष्कर्ष। सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन इतिहासमा नै गुणस्तरीय निर्वाचनको मानक स्थापित भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। र 48 घण्टाभित्र स्टेट अफ हर्मुज मार्ग खुल्ला नगरे इरानको ऊर्जा केन्द्रहरूमा भीषण आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।